नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को वाचन लिएर आइपुगेका छौं। गएको साता हामीले यसको 6 श्रृंखला वाचन सुनेका छौं। अब यसको 7 श्रृंखला आज पृष्ठ 145 शुरू हुन्छ। मेरो प्रिय मान्छे, यो मुटुको फराकिलो आँगन छोडेर किन गयौ? आफैलाई त्यति शास्ति दिन, छिट्टै फर्केर आऊ। अब बाँकी सुख दुःखको जङ्घारसँगै तरौँला। मलाई थाहा छ तिमीमा जिम्मेवारीको पहाड थपिएकै हो, हाम्रै खुसीका लागि भनेर आफूलाई परदेशमा बलिदान दिँदैछौ। तर तिमीले यो ठिक गरेनौ। एक छाक गुन्द्रुक र ढिँडो अनि अर्को छाक सिस्नु र पानी खाएर यही ढङ्गमा बाँच्न सकिहाल्थ्यौ। आधा आधा अगाएर पनि पुरा सन्तुष्ट थियौं। यही बाँसले बारेको छाप्रोमा मस्त निदाउँथ्यौं, खुसी नै थियौं। प्रिय, मेरो रङ्गहीन जिन्दगीमा रङ्ग भर्न आऊ। तिमी मरुभूमिमा जल्दैछौ, म तिमीमा शीतलता छरिदिन आतुर छु। आँसु खोसिएका यी फिक्का ओठमा मुस्कानको लाली भरिदिन आऊ। जसरी हुन्छ तिमी छिटो आऊ। त्यो गलेको ज्यान, यो हारेको ज्यान एकअर्काको अंगालोमा बिसाउला। चिठी पठाएको हप्ता बित्यो, महिना बित्यो, दुई महिनापछि उनी आइपुगे। आउन त आए तर आधा सास र अस्थि पञ्जर मात्रको शरीर लिएर आइपुगे। जिउ सुकेर खङ्ग्रन गई, आँखा भाँसिएर खाँच परेका थिए। कसैले भने भूतप्रेत लागेछ, कसैले घरको देवता रिसाएको हुनाले यस्तो भएको भने, कसैले तत्कालै अस्पताल लैजानुपर्ने बताए। मनको सन्तोक नहो, केही भइहाल्छ कि भन्ने विश्वासले ग्रह शान्ति पूजा गर्यौं। त्यही साँझ लुहार धामी बोलाएर झारफुक गर्यौं। बिरामीको अवस्था निको हुनु त कहाँ, झन्झन बिग्रिँदै जान थाल्यो। उनी बेला बेला मूर्छा पर्थे। अन्तत क्याम्पको सानो अस्पतालमा देखायौं। डाक्टरले जाँचबुझ गरिसकेपछि आम्दा अस्पताल लाने सल्लाह दिए। अन्तत क्याम्पको अस्पतालले दमकमा रहेको आम्दा अस्पताल पठाइदियो। आम्दा अस्पतालको इमर्जेन्सीमा भर्ना गर्यौं। डाक्टरले नाम र उमेर सोधे। मैले बताएँ, नाम हर्कबहादुर, उमेर त्यस्तै 32 पुग्यो होला। सही उमेर त मलाई पनि थाहा थिएन। एउटा हरियो तन्ना भएको बेडमा लगेर सुताए। तत्कालै स्लाइन पानी र दुखाइ कम गर्ने दबाईका चक्की दिए अनि रगत ताने, दिसा पिसाब पनि मागे, यता र उता कुदाए। दुई दिन अस्पतालकै बेडमा राखियो। रिपोर्टहरू सबै हेरेर डाक्टरले थप दबाई लेखिदिए। ल दबाई खाने समय भयो, उठ। मेरो आवाज नसुनेर होला, पटक्कै हलचल गरेनन्। ओढेको च्यादर बिस्तारै हटाउँदै चकचकाएँ, हात छामे, चिसो भइसकेछ। म आत्तिएँ, कुदेर डाक्टरलाई बोलाए। हतारिँदै डाक्टर आए र छातीमा थिचे। अक्सिजन छिटो ल्याऊ भन्दै कराए। नर्सले हतारिँदै अक्सिजन लिएर आइन्। अक्सिजन लाउँदै गर्दा आँखा खोलेर उनले पिलिक्क हेरे। मैले लामो सास फेरे। बर्र आँसु खसेछन्। नर्सले मुखमा दबाई हालिदिन्। मैले एक चम्चा पानी पिलाइदिएँ। नर्स बाहिरिन्। मैले सोधेँ, केही खान्छौ? खान्न, बोल्न पनि सकेनन्। टाउको मात्र हल्लाए। च्यादर उडाइदिए, टाउको बाङ्गिएछ। सिरानी मिलाइदिएर उनको छेउमै बसिरहे। म त झकाउन थालेछु। निद्राले झ्याप्पै छोप्न थाल्यो। हिजोदेखि सुत्नै पाएकै छैन। यस्तो हालतमा म कसरी सुतौँ? बुढाबुढी भएका सासु ससुरा आउने कुरै भएन, आएर पनि के गर्छन् र रुनु र कराउनु बाहेक। दिन हप्ता हुँदै महिना बित्यो। अस्पताल बसेको महिना दिन भइसक्दा पनि रोगको खास निदान हुन सकेको छैन। कताको रगत जाँच, दिसा पिसाब जाँच, दिनभर यता र उता कुद्दा कुद्दै थाक्थे। म आफै बेडमा भर्ना हुन लायक भइसकेकी थिएँ। गलेर दुई महिना पनि पुग्यो तर उनको विराम 20/19 भएको छैन। कहिले मन्दिर जान्छु, कहिले गुम्बा, चिच्याएर कराउँछु, लोग्नेको आयु लामो, भिख माग्छु। मेरो प्रयास शून्य हुन्थ्यो, भगवान नै छैनन् जस्तो लाग्न थाल्यो। कसैसँग दुःखको कुरा बाँड्नु बाहेक एक्लै दुःख हुनु नै मेरो लागि दिनचर्या बन्यो। लोग्नेलाई अब आइसियू 104 नम्बरमा सारियो। नर्स भन्दा अरू जान पाउँदैनन् त्यहाँ। म पनि बाहिर एक्लै कुरुवा बस्नुपर्ने भयो। दिउँसो मात्र एकपटक भेट्न पाउँछु, साँझ ढलेर कति बेला रात पर्छ पत्तै हुँदैन। दिन र रात एकै लाग्न थाल्यो। आँसु झर्दा पुछिदिने न त कसै आफन्तको हात छ, न त बिचरा भन्ने कोही छ, न त खाना रुच्छ, न त सुत्न नै मन लाग्छ। शरीर दुब्लाएर सिन्को भइसक्यो, भनभनी रिङ्गटा मात्र लाग्छ। अझै कति दिनसम्म राख्ने हो यसरी? तैपनि निको हुन्छ कि हुन्न केही अत्तोपत्तो छैन। मेरो ओठ काउली पर्न थालिसकेको छ, दाँत पनि माझ्न नपाएको कति भो भो। नुहाउने त कुरै छोडौँ। उडुसले टोकेर शरीर रातै भएको थियो। ढाड र खुट्टामा लामखुट्टेले टोकेर डाबरै डाबर पारेको थियो। अलिअलि भएको पैसा पनि सकियो। चिया पिउन मन लाग्यो, पैसा हेरेँ, एक सुक्को छैन। मुख सुकेर आयो, पानी पिएँ, वास्स गनायो। यहाँको पानी पनि भमिट आउला जस्तै भयो। आँखा चिम्म गरेर गुटुक्क निले। आम्दा अस्पतालमा बिरामीहरू पनि कति धेरै, कसैको हात छैन, कसैको खुट्टा छैन, कस्ता कस्ता मर्न पनि यहीँ आउँछन् जस्ता। साँझ ढल्दै गर्दा म बिरामी कुरा चौतारीमा गएँ। ढिलो गयो भने सुत्ने ठाउँ पाइँदैन थियो। कहाँ कहाँबाट मान्छेहरू आएर खुट्टो छिरानो ठाउँ राख्ने गरी सुतिसक्थे। लामखुट्टेर ओडुसले निदाउन पटक्कै दिँदैन। यहाँ गाडी र मान्छेहरूको हल्लाले निद्रा नै आउँदैन, तर पनि ढल्किने ठाउँ त चाहिन्थ्यो, नसुती सुक्खै थिएन। बिहानी पख निदाउन खोज्दै थिएँ। आँखा दिप दिप गर्दै गर्दा अस्पतालको गाडीको टुवाँ टुवाँ आवाजले जुरुक्कै उठे। देब्री हातको चोरौँलाले आँखा मिच्दै बिस्तारै आँखा खोले। रगत चुहाउँदै भर्खरको केटोलाई गाडीबाट झुन्याउँदै निकालेर स्ट्रेचरमा बसाल्दै थिए। रगतले लतपतिएको थियो। ऊ केटीसँग पनि केटी थिए, ऊ पनि रक्ताम्बे थिए। बाइक दुर्घटना, भिडबाट आएको अस्पष्ट आवाज सुनेर मैले कुरो बुझिहालेँ। हतार हतार अस्पतालभित्र लगे। मेरो निद्रा भागिसकेको थियो। जेसुकै होस्, कति हेर्नु यी मान्छेका पीडाहरू। अब सुत्छु, एक घण्टा बाँकी छ उज्यालो। सुत्न खोज्दै थिएँ, फेरि उही टुवा टुवा कराउँदै अर्को गाडी आयो। एकजना बुढा मान्छेलाई बोक्दै भित्र लगे। एक कुल मान्छेहरू हुरुरु अस्पतालभित्र छिरे। मेरै छेउमा उभिएका पाले अलिक शान्त भएर बसिदिन आग्रह गर्दै थिए। पाले दाईको आवाज चर्कै थियो। एकैछिन चिच्याउँदै अद्वैसी आइमाई आइपुगिन्। रुँदै थिइन्, बुझ्न मन लाग्यो। मान्छेहरूको भिड नजिकै गए, कुनामा ठिङ्ग उभिए, कुरा प्रष्टै सुने, हल्लाले होला। भित्रका बिरामीहरू पनि झ्यालबाट बाहिर हेर्दै थिए। सेतो कोट लागेका एकजना डाक्टर बाहिर आए। मेरो लोग्नेलाई पनि जाँच गरेका तिनैले थिए, मैले चिनिहालेँ। केटाको परिवार कोही छ? डाक्टरले सोधे। मेरो छोरा हो डाक्टर साहब, भन्दै रुँदै गरेकी उनी अद्वैँसी आइमाईले डाक्टरलाई दुई हात जोडिन्। सलको फेरोले मुख छोप्दै बोलिन्, मेरो छोरालाई कस्तो छ? जसरी भए पनि बचाइदेऊ है। डाक्टर मौन भए, बोल्न सकेनन्। म चुपचाप उभिराएँ। अरूले भन्दै थिए, केही हुँदैन तिम्रो छोरालाई। भिडबाट कोही मान्छेले सान्त्वना दिँदै गर्दा डाक्टर बोले, टाउकोबाट रगत धेरै बगेछ, बचाउन सकेनौ। भिडमा एकाएक सन्नाटा छायो, तर ती आइमै पटक पटक कोकोहलो हाल्दै रोइन्। छिनभरमै बेहोस भइन्, भुइँमै ढलिन्। म अलिक छेउमा गएँ। डाक्टर फनक्क फर्के, भिड हट्दै गयो। एकैछिनमा अस्पताल पहिलाको जस्तै अवस्थामा आयो। मैले पाले दाईलाई सोधेँ, के भएको रहेछ दाई त्यो केटालाई? खै कहाँबाट बाइकमा आउँदै गर्दा माईको पुल छेउमा नाइट बससँग ठोकिएछ, बसलाई समाउन सकेनन्। दाई एउटा केटी पनि थिए होइन र? हो, एउटै बाइकमा रहेछन् दुवैजना। केटी चाहिँ बाँच्छे होला, यसै भन्न चाहिँ सकिँदैन रे। बिचरा केटा लास भइसक्यो, केटीको के हालत होला? मनमा पिर पर्यो। बेहोस आमा चाहिँलाई पानी छर्केर होसमा ल्याए। रुदा रुदै उनका आँखा डम्म सुन्निएका थिए, मेरो पनि आँखा नरसाइरहन सकेन। बिरामी हेर्न आउने जानेको भिड बिस्तारै बाक्लिँदैछ। अब बिहान पनि भइसकेछ। आँखा मार्दै लोग्नेलाई हेर्न गएँ। कोठामै बसेँ, सुतिरहेकै थिएँ, छेउमै बसेँ। हिजोको हेरी आज अनुहार उज्यालो भएछ, छुन मन लाग्यो। हातले निधारमा छामे, वरिपरि हेरेँ। सबै बिरामी सुतिरहेका थिए। बाहिर फेरि हल्ला बढ्दै थियो। नर्स आइपुगिन्, म फनक्क पछाडि फर्केँ। आङ सिरिङ्ग भयो, शरीरका रौँ ठाडा भएर आए। रातिको केटीलाई त्यही कोठामा राखेको रहेछ, ठिक पछाडिपट्टि। सुतेको बेडमा अझै पनि रगतका टाटाहरू थिए। नर्स उसलाई दबाई खुवाउन आएकी रहेछन्। म उसैलाई हेरिरहेकी थिएँ। नर्सले पुलुक्क हेरिन्। अप्ठ्यारो लाग्यो, म घोप्टो परेँ, टाउको फर्काएर बाहिर गए। रातिको केटालाई गाडीमा हाल्दै थिए। मनमा डर बस्यो। एकैछिन उभिएँ, यताउता हेरेँ। त्यो केटाको आमालाई देखिनँ। कता गइन ओलिन् भनेर सोच्दै गर्दा गाडी उइकियो। पेट कराउँदै थियो, चिया पिउन मन लाग्यो। रोड अगाडि चियाको दोकान छ, सिङ्गटा र रोटी पनि पाइन्छ। हुन त अरू थुप्रै दोकानहरू छन्, तर बिहानै खोल्दैनन्। दमकमा काम गर्न आउनेको लर्को देखेँ। बेलडागीबाट सधैँ बिहान बिहानै साइकलमा काम गर्न आउँछन्। दिनभरि दमकमै हराउँछन् अनि बेलुका फेरि उसै गरी फर्कन्छन् साइकलको लर्कोसँगै। लोग्नेलाई सम्झेँ। मलाई बिहे गर्नु अघि उनी सायद यिनीहरूसँग मिस्त्री काम गर्थे होला भन्ने लाग्यो। चिया दोकान पुगे। दोकाने दाजु भर्खर उठेका रहेछन्। आँखा मिच्दै थिए, चुलोमा आगो सल्काउन खोज्दै थिए। चिया दिनुहोस् न दाई, मैले भने। दोकाने दाई भजन गुनगुनाउँदै थिए, चिया बनाउन लागे। एकछिन पर्ख है। हुन्छ भन्दै पैसा हेरेँ। ला, पैसा त छैन। छामछाम छुमछुम गरेँ। अह, पैसा पटक्कै भेटिन। ल ल्याऊ चिया। तातो बाफ उठ्दै गरेको गिलास लिएर पसले दाई कराए। म अकमक्क परेँ। चिया समातौँ कि नसमातौँ भयो। टाउको निहोरियो, चिया नसमाथि फर्के। पसलले के फतफताउन थाल्यो, मैले वास्तै नगरी हिँडेँ। सिधै लोग्नेलाई राखेको कोठामा आए। पैसा खोजे, कतै भेटिन। पैसा सकिएछ, रित्तो भइसकेछु। एक्कासी रुन थाले। सुक्क सुक्क गर्दै रुँदा डाक्टर आइपुगे। लोग्नेको हात नाडी र छाती जाँचे। रुवाई थामेर मैले सोधेँ, डाक्टर सर अब कहिले निको हुन्छ, कति दिन राख्नुपर्छ? डाक्टर बोलेनन्। मैले फेरि सोधेँ, घरमै दामी झाँक्री गर्दा हुँदैन डाक्टर सर? डाक्टर धेरै पछि बोले, हेर्नुहोस् हामीले जति सक्दो गऱ्यौँ, अब यसभन्दा बढी केही गर्न सक्दैनौँ। किन र डाक्टर सर, किन हुँदैन? के भएको उहाँलाई? कुनै ठूलो अस्पताल लानुपर्छ, ठूलै रोग छ। के भएको छ र? फेरि सोधेँ। उहाँलाई ब्लड क्यान्सर भएको छ। ब्लड क्यान्सर? त्यो भनेको के हो सर? ब्लड क्यान्सर ज्यानी लिने रोग हो। यसको उपचार पनि हुन चाहिँ सक्छ, नहुन पनि सक्छ। नेपालमा सम्भव छैन। सामान्य क्यान्सरको बिरामी मात्र नेपालमा बल्ल उपचार हुन थालेको छ। त्यो पनि शरीरको कुन भागको क्यान्सर हो भनी पत्ता लागेपछि मात्र उपचार सुरु गरिन्छ। धेरैजसो क्यान्सरको बिरामीलाई भारत लैजाने गर्छन्। त्यहाँ राम्रो उपचार हुन्छ भनेको छु। मेरा हातखुट्टा लल्याक लुलुक भए, बाहुन्न रिङ्गटा लागेर आयो। लोग्नेकै बेडमा थचक्क बसेँ। एकछिन सम्हालिँदै फेरि सोधेँ, डाक्टर सर कति पैसा लाग्छ होला? कम्तीमा 2 लाख चो गर्नु, थप लाग्न पनि सक्छ। अब यहाँ राखेर केही हुँदैन, बरु छिटो लैजाने बन्दोबस्त मिलाउनु। डाक्टर सर बोल्दै गर्दा मेरो होसार आयो। डाक्टर अर्को बिरामीलाई जाँच्न हिँडे, हिँड्न खुट्टा नै लागेन मेरो, पाइला नै सरेन, खुट्टा लुलियो। मनले दिउँसै तारा देख्न थाल्यो। लोग्नेको सिरानीमा टाउको राखे, उनले मेरो टाउकोमा हात राखे, मौन बसिरहन सकिन, छटपटी भयो, गर्ल्याममै अँगालो हाले। एकछिन यसरी अँगालोमै रहे, मेरो आँखामा आँसु देखेर उनका पनि आँखा रसाइरहे, तर केही बोल्न सकेनन्। म बिस्तारै आफै सम्हालिए। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। त्यसै गरी तपाईँ उज्यालो online.com पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यस्तै अमेरिकामा 0017018011074 टोल फ्री नम्बरबाट पनि श्रुति सम्वेक प्रत्यक्ष सुनिरहनु भएको छ भने युकेमा टोल फ्री नम्बर 0044330606013 प्रत्यक्ष सुन्न सक्नुहुन्छ। त्यस्तै क्यानाडा टोल फ्री 00177865054 प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने अस्ट्रेलियामा 00611028080514 प्रत्यक्ष सुन्न सक्नुहुन्छ। श्रुति सम्वेकमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। खै किन क्रमैसँग भत्किरहेछ मेरो सपनाको महल, किन पीरमाथि पीर र आपतमाथि आपत थपिँदैछ। दैव पनि कति निष्ठुर भन्छ। आँसु बाहेक उपहारमा केही दिएन, मैले पाप गरे जस्तो पनि लाग्दैन, तर यत्रो सजाएँ किन? अह, भगवान पनि मेरो पक्षमा छैन। यो ब्रह्माण्डमा तिमी कतै छौ भने हे ईश्वर, मेरो देवतालाई बचाइदेऊ, अनि मान्नेछु म तिम्रो चमत्कारी शक्तिलाई। बरु म आफै तिम्रो नाममा यज्ञ कुण्डमा होमिन तयार छु, तर मेरो लोग्नेलाई यो यातनाबाट मुक्त गरिदेऊ। तर अब म भगवानको भर परेर मात्र कति रोइरहँ? मैले दृढ निर्णय गरेँ, लोग्नेलाई जसरी पनि बचाउँछु। भिख मागेर भए पनि भगवानले चाहे चमत्कार हुन बेर लाग्दैन भन्छन्, यही झिनो आशा बाँकी रह्यो मनमा। आम्दा अस्पतालबाट अलिकति पर फाल्गुनन्द चोक छ, दिनहुँ हजारौं मान्छेहरू भेला हुन्छन्, गाडीहरू त्यहीँबाट बेलडागी जानेर आउने गर्छन्। फाल्गुनन्द चोक पुगे, फाल्गुनन्द गुरुलाई ढोगे, ठिक अगाडि कपाल काट्ने दोकान छ, त्यही दोकान अघि बसेर भिख माग्छु। दया हुनेले कसो नदेलान्, यति सोचेर आफूसँग सम्पत्तिको नाममा भएको एउटा रुमाल थियो, दोकानको छेउमा रुमाल ओछ्याएर बसे। कल्पना पनि गरेकी थिइनँ यस्तो दिन आउला भनेर। जीवन हार्नेहरूका लागि होइन, जित्नेहरूका लागि हो भन्ने कतै पढेकी थिएँ। आँसु झर्न छाडेको थिएन, तैपनि सोचे म जितेरै छोड्छु। मनलाई दरो बनाएर वेदना पोख्दै बिन्ती बिसाउन थाले मान्छेहरूका पाउमा। गाडी र टेम्पोको धुवाँले पुरै निसासिए, मान्छेहरूको भिड सँगसँगै घाम चर्किँदै थियो। चास फेर्नै हम्मे हम्मे भयो, दिक्कै लाग्दो गरी हर्न बजाउँदै गाडी कुद्दा सबै धुलो मेरै शरीरमाथि आउँथ्यो। धुलोको प्रवाह नगरी गुहार मागिरहे, मेरो लोग्नेलाई बचाइदेऊ भन्दै भिखका लागि हजार बिन्ती गरे। मान्छेहरू देखे पनि नदेखे चाहिँ गरी मेरै अगाडिबाट हिँड्छन्, कतिले गाली गर्छन्। टेम्पोबाट ओर्लिँदै गर्दा एउटी बुढी आइमाले मलाई औलाउँदै भनी, यो बौलाई हो, अरू छक्क परेर हेर्दै थिए। मान्छेहरूले मलाई बौलाई देख्न थाले, कोही भन्दै थिए बिचरी कलिलै उमेरमा बौलाई छ। मुख धुन बिर्सेछु, दाँत नमाजेको हप्तौं भएको थियो, कपाल नकोरेर लट्टा पर्न थालिसकेको थियो। भोक र व्यथाले आँखा भाँसिएका थिए। यस्तो तर्साउने ज्यान देख्नेहरूले बौलाई ठाने त म के गरौँ। कसै कसैले एक दुई पैसा रुमालमा हालिदिन्थे, कसैले परैबाट फ्याँकिदिन्थे। मुस्किलले कोही मनकारी भेटिन्थे र व्यथा पनि सोधेर दुई चार पैसा छोडिजान्थे। टाउको उठाएर आकाश सरे। घाम डुब्न लागेको थियो। थोरै मान्छेहरू मात्र हिँड्न थाले। पहिलो घामका किरणहरू मेरो आँखामा आएर ठोकिए। आँखा चिमचिम भयो। बाउले भनेको याद आयो, डुब्न लागेको घाम हेर्नु हुँदैन रे। सायद घाममा मेरै बाउको अनुहार थियो, तर राम्ररी नहेरिकन टाउको निहुराए। साँझ छिप्पिँदै जाँदा थोरै पैसा जम्मा भइसकेको थियो। लोग्नेलाई हेर्न गए। नर्सले स्लाइन पानी चढाउँदै रहेछन्, भित्र पस्न दिएनन्। बिरामी कुरा बस्ने चौतारीमा आए। मान्छेहरू बसिरहेका थिए, कोही सुतेका थिए। भुइँमै सल ओछ्याएर सुते। थाकेछु, अस्पताल आएदेखि कुनै दिन पूरा सुत्न पाएकी थिएन। थकाइले आज भने भुसुक्क निदाएछु। बिहान हुँदै गर्दा बिउजे दिशा लाग्यो। टोयलेट गएँ, दिशा पातलो भयो, पिसाब पहेँलो। एकछिन टोयलेटमै बसेँ। बगन्ते पेसाले फाल्गुनन्द चोक बोलाइरहेको थियो, उतै लागेँ। बेलडागी जानेर आउने बस र टेम्पोमा मान्छेहरू चढ्दै र ओर्लिँदै थिए। बसको झ्यालबाट म पैसा माग्दै थिएँ। एउटी महिलाको आवाजले म झस्केँ। बिस्तारै पछाडि फर्केँ। रोमा रहेछ, आफूलाई रोक्नै सकिन छु। चाप्पै समाते, अंगालो मारे, दम बढे चाहिँ भयो। मुटु जोडले बज्न थाल्यो। धेरै वर्षमा रोएँ, धित पुग्ने गरी। बल्ल तल्ल बोल्न सके। रुमा मलाई चिनिस्? तँलाई म चिन्दिन होला त, तँलाई मैले कति धेरै सम्झन्थे। रसाएको आँखा पुस्दै ऊ बोली। मेरो हालत देखेर एकछिन टोलाई अनि झस्किँदै सोधी, अनि तेरो हालत यस्तो के भयो? कसले तँलाई यस्तो बनायो? दाहिने हातले आँसु पुस्दै सबै कहानी बताए। बिहेदेखि लोग्ने विदेश गएको, आम्दामा राखेको र ठूलो अस्पताल लग्नुपर्नेसम्मका सबै कहानी सुनाए। अनि लाचार हुँदै भने, तर सुखको पैसा बाँकी छैन अनि नमागेर के गर्नु त? चोर्न सकिँदैन, मेरो लोग्ने हो, के गरी बाँच्ने? अब के भएको तेरो लोग्नेलाई? ब्लड क्यान्सर भएको छ रे, तीन महिना भइसक्यो यहाँ राखेको। डाक्टरले छिटो ठूलो अस्पताल लग्न भनेका छन्। अनि कति पैसा लाग्छ रे त? खै कति, दुई लाखभन्दा बढी नै लाग्न सक्छ रे। रुमा झस्की, हँ, त्यत्रो पैसा? ऊ निशब्द भए, उभिएको उभिएै भए। सायद मेरो यो हालतले उसको मन बिथोल्यो। ऊ एकोरिँदै गर्दा मैले सोधेँ, त्यहाँ बिहे गरिस्? रुमा बोल्नै सकिनँ। मैले कोट्याएँ, ओइ रुमा, हँ, मेरो बिहे गोलधाप क्याम्पमा भयो, एउटा छोरी पनि छ, तीन वर्षकी भए, अहिले बेलडाँगी जान हिँडेको। हिजो राति बेलडाँगी दुईमा आग लागि भएछ। सेक्टर बीको तामाङको घरबाट आगो लागेर सेक्टर एफसम्म पुरै छाप्राहरू झरेछन्। सबै क्याम्पका सेक्रेटरीहरू भोलि बिहे भेला हुँदैछन्। म पनि गोलधाप क्याम्पको ड्युटी क्याम्प सेक्रेटरी हो। यहाँ तँलाई बसको झ्यालबाट नै देखेँ। सुरुमा त चिनिन, हो कि होइन होला भन्दै छेउमै आएर बसेँ। तँ रहेछस्, रुमाले सबै वृत्तान्त लगाए। रुमा, अब मलाई बाँच्न मनै छैन। के भन्छ यो? हो रुमा, मलाई भोलि फर्किँदा अलिकति बिस पनि ल्याइदिए, तेरो गुण सम्झन्छु। आपतमा बिस किन्ने पैसा पनि नहुने रहेछ। रुमाको आँखामा आँसु भरियो। मलाई च्याप्पै समातेर छातीमा टाँसी। हामी फेरि खुब रोयौँ। रोइसकेपछि मन हलुका भयो। अब यहाँसम्म आएपछि एकचोटि बिरामीलाई हेरेरै जान्छु, आँसु पुस्दै रुमा बोली। आम्दा अस्पतालमा सुतिरहेका छन्, के हेर्छस् र? मरेको लास चाहिँ छन्। बोली बन्द भइसक्यो। हेर्छस् नै भने लहिन, फेरि राति पस्न पाइँदैन। रुमा टाउको हल्लाउँदै जान मन्जुर भए। आम्दा पुग्यौं, कोठाको दैलो खोले। नर्सले दवाई मुखमा हाल्दै रहेछन्। रुमाले दैलोबाट हेरे, आँसु रोक्न सकिन। भक्कानी, फेरि आउँछु भन्दै दैलोबाटै फनक्क फर्किए। सायद हेर्न सकिनछे। नर्स बाहिरिन्, म छेउमै गएँ। दवाईले होला सायद अत्तोपत्तो छैन। छातीमा टाउको राखेँ। मुटुको धड्कनको आवाज मेरो कान हुँदै मुटुसम्म धड्किँदैछ। मेरो हात उनको हातमा राखेँ। खुट्टामा ओढ्ने च्यादर पुगेनछ। खुट्टाका नङहरू पहेँले भइसकेछन्। सायद रगत सकिँदै गएर होला। मेरो सलले खुट्टा छोपिदिए। रातको दस बजिसकेछ। पालेदाई आए। बिरामी कुराहरू अब बाहिर जानु, पालेदाई बोल्दै गर्दा म उठेँ। कोठा सानो थियो, बिरामीहरू धेरै थिए। लोग्नेलाई पुलु पुलु हेर्दै बाहिर चौतारीमा सुत्न गए। दिनभरिको धुलो र धुवाँले गर्दा नाक टालिएको थियो। आछ्यौ गरे, रुगा लागेछ। निद्राले पनि माया मार्न छाडे जस्तो छ। उडुस्फो ज्यानमै सुक्न थालेको रगत चुस्न आउँछन्। भोलि रोमा आउँछ होला मलाई भेट्न। मनभरि कुरा खेलाउँदा खेलाउँदै कतिखेर भुसुक्कै निदाएछु। ए दिदी उठ उठ भनेको कसैको च्याठिएको स्वरले बिउजे। आँखा खोले, फोहोर बढार्दै रहेछन्। बिहानको 10 बजिसकेछ। जुरुक्क उठे, लोग्नेलाई हेर्न कुदेर गएँ। निधाइरहेका रहेछन्। स्लाइन पानी तप तप चुइँदै थियो। सकिने लाग्दा अर्को स्लाइन बोकेर नर्साइन। मेरो काम उही थियो। रुमाल बोकेर फाल्गुनन्द चोकतिर लागे। स्वाभिमानलाई चोकको धुलोसँगै मिसाएर माग्न बसे। आज अलिक धेरै पैसा दिँदैछन्, सायद चिन्न थालेछन् क्यार। अलिक हिम्मत आयो। स्कुलमा सरले पढाउँदा भनेका थिए, दयालु बन्नु तर कमजोर होइन, निडर बन्नु तर अरूलाई दबाउन होइन, गर्व गर्नु तर अहंकार होइन, नम्र बन्नु तर डरछेरु होइन। जीवन छोटो छ, साँच्चै भनेका रहेछन्। जीवन छोटो छ, समस्याको एक टुक्रो बोकी आगोको राप चाहिँ भौतारिनु पर्दो रहेछ। सबैलाई आफ्नै पीर व्यथा समस्या ठूलो लाग्ने। मानिस अर्काको समस्या समाधान गर्न जतिसुकै निपुण भए पनि यदि आफ्नै टाउकामा आपत विपत आयो भने ऊ अल्मलिएर रणभुल्ल हुँदै जाँदो रहेछ। लाग्छ जीवनमा चोट नखाएको र आँखाबाट आँसु नआएको मान्छे छैन होला। आज रोमा आइन, बिचरा आएर पनि के नै गर्छ र रुनु बाहेक। दिनभरि मागेको पैसा गर्न थाले, 800 भएछ। बुढालाई देखाउन मन लाग्यो, कुदेर गए। अब तिमी बाँच्छौ, यी हेर त पैसा। मेरो उत्साह देखेर उनले टिलपिल टिलपिल आँखाभरि आँसु बनाए। केही बोल्न सकेनन्, हेरी मात्र रहे। मैले आँसु पुछिदिएँ, पैसा सिरानमुनि राखेँ। दिशा लागेछ मेरो कुममा उनले हातले अडेस लगाएर बिस्तारै टोयलेट लगे। रोमा टुप्लुक्क आइपुगे। बस्दै गराई, दिशा लागेछ म टोयलेट लगेर लिएर आउँछु। रोमा मौन बसी। टोयलेट पुर्याएर फर्कँदै गर्दा देखेँ रुमा चुपचाप टोलाइरहेकी थिए। लोग्नेलाई खाटमा सुताएँ, टाउको झुन्डियो सिरानीमा राखिदिए। सल उडाउँदै गर्दा रुमा बोली, मैले उपचार खर्चका लागि सबै क्याम्पका सेक्रेटरीहरूलाई भनेको छु, जतिसक्दो प्रत्येक क्याम्पको प्रत्येक सेक्टरबाट चामल तेल पैसा जे जे भए पनि भोलिबाट उठाउन सुरु गर्छन्, अनि अर्को हप्ता लानुपर्छ। रुमाको कुरा सुनेर भगवान भेटे चाहिँ लाग्यो। उसले मेरा लागि कति गर्दै रहेछ। पीडा त छँदै थियो, भावनाले पनि रोएँ। ऊ आफै पनि बोल्न सकिरहेकी थिएन। आँसु झार्दै मलाई सम्हाले। म बोले, रुमा तेरो यो गुण म कहिल्यै बिर्सन्न, त त मेरो साथी मात्र होइनस्, भगवान नै भनेर आइस। त्यस्तो नभन, तँलाई यस्तो हुँदा म हेरेर बस्छु होला त। मन भक्कानियो, थप केही भन्नै सकिनँ। म फेरि आउँछु भन्दै रुमा गई। केही आशा पलायो, मनले भरोसा मान्यो। अस्पतालकै हाताभरि टहलाउन मन लाग्यो, केही खाउँ झैँ पनि लाग्न थाल्यो। तर लोग्ने बोल्न खोज्दैछन्, बोल्दा बोल्दै फुत्त सास निस्कला भन्ने डर छ। करोडौं शब्दहरू दबिएर बसेका होलान्, लाखौं भावनाहरू उकुस मुकुस भएर घाँटीसम्मै आएका होलान्। मलाई भन्न नपाउँदा कठै कति छटपटाउँछ होला अभागी। तर मलाई अझै आशा छ, एक दिन तिमी उठ्नेछौ अनि गुम्सेर बसेका हजारौं कहानीहरू तिम्रो काखमै बसेर सुनाउला। भाग्यको खेल पनि अचम्मको छ, कहिलेकाहीँ जिन्दगी केही होइन जस्तो लाग्छ, फेरि सबै थोक हो जस्तो पनि लाग्छ। देख्दा देख्दै मान्छे कतै नदेखिने गरी सधैँका लागि यो सुन्दर धरतीदेखि विलीन हुन्छ। सायद त्यसैलाई भन्छन् होला मृत्यु। कोठा छेउको कुनामा थोत्रो झोला छ। झोलामा लुगा फाटाहरू कोचकाच पार्दै थिए। सेतो कपडा लगाएर नर्स भित्र आइन्। लुगाको मिठो गन्ध आयो। कपाल सर्लक्क र लामा थिए। हातमा दबाईका बट्टाहरू थिए। लोग्नेको मुखमा दबाई राखिदिइन्। हात बिस्तारै उठाइन् र सुईले कोच्न थालिन्। ल, उहाँलाई इन्डियाको बेङ्गलोर लानु आजै, नर्स भन्दै थिइन्। मेरो आँखाबाट बरबरी आँसु झरे। केही हुँदैन, चिन्ता नगर, बाँच्ने सम्भावना अझै छ। नर्सले मेरो कुममा थपथपाइन्। म सोक्क सोक्क गर्दै गर्दा नर्स बाहिरिन्। लोग्नेको कपाल सुमसुमाए। सुक्क सुक्क रुवाई बलैले रोके। ओछ्यानको सिरानीबाट दबाईका बट्टाहरू भुइँमा वारेर खसे। लोग्ने बेडमा मडारिन थाले। ओठ फुस्रिएका थिए, गाला चौरिएका थिए, कपाल लामो भएर लट्टिएका थिए। शरीरबाट नमिठो गन्ध आइरहेको थियो। आँखा उघारिएका थिएनन्, जिउ सुकेर लौरो भएको थियो। निला नसाहरू हातबाट बाहिर निस्केका देखिन्थे। नङ सबै पहेलिएका थिए। मुखमा गोरुलाई झैँ मला लगाइदिएका थिए। अक्सिजन मास्क हो यो। सास फेर्दा त्यो पाइपभित्र हावा चल्थ्यो। बादल लागे चाहिँ देखिन्थ्यो। नाकको पलबाट पाइप भित्र घुसारेका थिए। निधारको भाग मुजै मुजा परेर खुम्चिएको देखिन्थ्यो। एकैछिनमा डाक्टर आए, हातमा कागजातहरूको फाइल र बिल बोकेर मलाई सम्झाउँदै भन्न थाले। मैले गाडीका लागि कुरा गरिदिएको छु, बेङ्गलोर क्यान्सर अस्पताल लैजानु, यी कागजपत्र त्यहाँको डाक्टरलाई देखाउनु, बिरामी दिनदिनै नाजुक हुँदै गएको छ, औषधिले छुन छोडिसकेको छ, तैपनि भगवान्को भरोसा, योभन्दा ठूलो अस्पताल हो, राम्रै हुन पनि सक्छ, क्यान्सरका सबै बिरामी त्यहीँ लग्ने गर्छन्, त्यहाँ लगे केही दिनसम्म मृत्यु रोक्न सकिन्छ, तर के डाक्टर सर, तर ढिलो चाँडो, डाक्टरले फेरि वाक्य पूरा गरेनन्। कुनै हालतमा पनि मेरो लोग्नेलाई बचाइदिनुहोस्, म भेक माग्छु डाक्टर साहब, ठूलो गुण मान्नेछु, तिम्रो धर्म हुनेछ, म तिम्रो भावनालाई बुझ्छु बहिनी, तर म भगवान् होइन, तिमी जस्तै मान्छे हो। स्लाइन पानी तप तप खस्दै थियो, फेरि नर्स बसिन्, डाक्टर बाहिरिए, नर्सले स्लाइन पानी अर्कोमा फेरि दिन, ल अब ढिलो नगर, नर्स भन्दै थिएन, गाडी आउन लाग्यो, अर्को लुगा छ भने लगाइदेऊ, लुगा फेरि दिँदै गर्दा आँखा फुस्रा भए, म आत्तिएँ, नर्सले सुई रोपिन्, आँखा झन् फुस्रिँदै गए। बाहिर गाडी आइपुग्यो, हातको नसामा रोपेको स्लाइन पानी फुत्केला भनेर बडो ख्याल गर्दै बिरामीलाई गाडीतर्फ लग्यौं। गाडीभित्र बसालेपछि उनको टाउको मेरो काखमा राखे, गाडी हुरुरु कुद्यो, मेरो टाउको गाडीको भित्तामा ठोकियो, जिउ मजाले हल्लायो, कोक्रियो झैं। लोग्नेलाई हेरे, मुख प्याक प्याक गर्दै थिए, अनुहारमा मासु थिएन, अनुहारमा हड्डी प्रष्टै देखिन्थ्यो। मैले दुई थोपा पानी मुखमा हालिदिए, पानी मुखको चेपचेपबाट तप्किँदै खस्यो। लोग्नेलाई हेरे, मुख प्याक प्याक गर्दै थिए, अनुहारमा मासु थिएन, अनुहारका हड्डी प्रष्टै देखिन्थे। मैले दुई थोपा पानी मुखमा हालिदिए, पानी मुखको चेपचेपबाट तप्किँदै खस्यो। गाडी एक तमासले साइरन बजाउँदै उइकिँदै थियो। माई खोलाको पुल तर्नै लाग्दा गाडी एक्कासी रोकियो। सिसाबाट यसो बाहिर हेरे, गाडीहरूको घुइँचोसँगै थुप्रै मान्छे कराउँदै थिए। मान्छेहरूको उर्लिदो लहर देखेर म आत्तिए, ड्राइभर दाईलाई के भयो भनी सोधे, म हेरेर आउँछु भन्दै ड्राइभर गाडीबाट निस्के। बाहिर चर्को काम छ, टाउकै पोल्ने गर्मीले म गाडीभित्र निसासिरहेकी थिएँ। परैबाट एउटा गाडी जल्दै गरेको देखेँ, पुलिसको गाडी कराउँदै हुई हुई त्यहाँ आउन थाल्यो। ड्राइभर कराउँदै कुदेर गाडीमा बसे। मैले सोधिहालेँ, के भएको रहेछ दाजु, बसले खिचेर मान्छे मारेछ। ड्राइभर दाईको कुरा रोकिन नपाउँदै हातमा ढुङ्गा बोकेर मान्छेहरू गाडी मार्न थाले। ठोक चालेलाई, यही हो बसको ड्राइभर, मार बेसरी मार, आवाज गाडीभित्रैबाट सुनिन्थ्यो। पुलिसले अन्धाधुन्ध लाठी बर्साउन थाले। पुलिसहरूले यसरी कुटे कि मानव उनीहरूको हृदय नै छैन। कोदो चुटे चाहिँ गरी चुट्दै लखेड्न थाले। डर र त्राससहित ड्राइभरलाई बिन्ती गरे, होइन अब यसरी हुँदैन, केही त गरौं, के गर्ने त, सड़क पूरै जाम छ, म त यहाँ एकछिन पनि बस्न सक्दिनँ, बिरामी झन् सुकिस्त हुँदैछन्, केही विकल्प छैन दाई। ड्राइभरले साइरन बजाउँदै गर्दा पुलिसको गाडीले बिस्तारै बाटो खुलाउँदै अगाडि बढाए। मन अलिक शान्त भयो। लोग्नेलाई च्याप्प च्यापे, चिसो भइसकेछन्, मलाई डर लाग्यो, दाई अलिक छिटो कुदाउनुहोस्। कुदाउँदैछु त, रुखको स्वरमा जवाफ फर्काए। म अकमक्क परे, गाडी जंगलको बाटो हुँदै हुइकिँदैछ। मनमा डरले डेरा जमाइसकेको थियो। शरीरका रौँ ठाडा हुँदै गर्दा आकाशमा बिजुली चम्क्यो, छिटपुट पानी पर्ला जस्तो हुँदै थियो। मुटु जिरिङ जिरिङ गरी शरीर तातो भएर भित्रै काम्न थाल्दै थियो। करेन्टको झड्का चाहिँ महसुस हुँदै थियो। मेरो काखमा लोग्नेको टाउको राखेकी थिएँ। मेरो सास एक तमासले बाहिरभित्र गर्दै बिसाउँदै थियो। लोग्नेको मुखबाट र्याल बग्दै थियो। गुन्युको फेटाले पुछिदिन्थे। अनुहार हेर्दा झनै डर बढ्दै गयो। नौनी भन्दा पनि नरम लोग्नेका हात कडा हुँदै जाँदै थियो। म थरर काम्न थाले। ड्राइभरलाई हेरे, गाडी अगाडिको छिसाबाट कालो बिरालोले बाटो काट्दै गरेको देखे। म अत्तालिएर कराए। ड्राइभरले घ्याच्छ गाडी रोके, के भो किन यसरी कराएको? ड्राइभरले सोध्दै गर्दा म डाको छोडेर रोई मात्र रहे। मसँग कुनै जवाफ थिएन। अब कति बेरमा पुगिन्छ? सुक्क सुक्क गर्दै सोधे। आइपुग्न लाग्यो, यस्तै उत्तर पाए। कहिलेकाहीँ पाँच मिनट मात्रको भनेको वर्षौं जस्तो पनि लागिरहेछ। सुनसान सड़कमा गाडी रफ्तारमा दौड़िरहेको थियो। पतिदेव मेरै काखमा छन् तर छैनन् जस्तो लाग्दैछ। बिस्तारै मेरो काख रित्तिँदैछ जस्तो भान हुँदैछ। मनमा अनेक कुरा खेल्दै गर्दा गाडीले मेचीपुरलाई विदाई पनि गर्यो अनि सिलिगुड़ीतर्फ उइकियो। धुवाको मुस्लोसँगै रेल छुस छुस गर्दै आइरहेको देखे। अनगिन्ती मान्छेहरूको घुइँचोभित्र गएर गाडी घ्याच्च रोकियो। मन हरर भयो। टाउको उठाएर गाडीको झ्यालबाट बाहिर हेरे। चारैतिर बिजुलीको उज्यालोले झलमल्ल देखिन्थ्यो। झिलिमिलीभित्र सिलगढीको खाका प्रष्टै देखिन्थ्यो। लो अब रेलमा जानु, गाडी यहाँभन्दा अघि जाँदैन, ड्राइभर दाई बोले। रेलको टिकट ड्राइभर दाई आफैले काटेर ल्याइदिए। रेल चढ्नकै लागि वरिपरि मान्छेहरूको ओहोर दोहोर बाक्लो देखिन्थ्यो। चिया र बदाम बेच्नेहरू कराइरहेको आवाज छरपष्ट सुनिन्थ्यो। हातमा पोका बोकेर हतारिँदै दगुरहेका थिए यात्रुहरू। सबैलाई हतार थियो आफ्नै गन्तव्यमा पुग्ने। चिनी जानेको जस्तो कोही देखिँदैनथ्यो। हामी स्टेशनको एक कुनामा रेल पर्खिरहेका थियौं। रेलहरू आउँथे र जान्थे। करिब दिउँसोको एक बजेको हुँदो बिहानीदेखि केही नखाई हिँडेकीले पेट भोकले निचोरिरहेको थियो। नजिकैको दोकानबाट पानी किनेर घटघट पिए। अलिअलि टाउको पनि दुखिरहेको थियो। टाउको दुख्ने बानी नै परिसक्यो। दुःखको त टाउको थियो, तर शरीरको कण कण दुजा दुजा भएर छरिएका थिए लोग्नेको शरीरमा। जति बुझ्यो त्यति जटिल, जति सुल्झाउन खोज्यो उति उल्झिने झन्झटिलो जिन्दगी। मान्छेहरू बोलेको बोले छन्, म जान्दिनँ यिनीहरूको भाषा, बोली नै भिन्नै। मलाई भने वाक्क दिक्क लागिरहेको थियो। केही समयको धैर्यपछि कालो धुवा उडाउँदै अर्को रेल आइपुग्यो। केही मानिसहरू उत्रिन थाले। चढ्नेहरूको घुइँचो थियो। हरेकचोटि मेरो आँखामा नयाँ दृश्यहरू मात्रै आउँदै हराउँथे। जीवनमा पहिलोचोटि रेलमा खुट्टा हाल्दै थिएँ म। लोग्नेलाई जसोतसो रेलमा उकालेर आफ्नै काखमा सुताएँ। एकैछिनमा घरहरू बीच हुँदै रेल कुद्यो। पक्क पक्क हर्न बजाउँदै रफ्तार लियो। रेलको सानो झ्यालबाट बाहिर हेरे। अग्ला अग्ला पहाड़हरूको बीचमा रहेको नदी विरक्त लाग्दो देखिन्थ्यो। टुप्पामा कालो चट्टानी पहाड, त्यस मुन्तिर घना जंगल र त्यही जंगलको फेदमा बगिरहेको हरियो नदीसँगै चिसो हावाको स्पर्शमा म त्यस दुखी नदीसँगै बग्दै थिएँ। नदी बग्दै थियो शान्त आफ्नै सुरमा, यता म बग्दै थिएँ आफ्नै मनको अशान्तिसँग। मनभित्र विभिन्न आकाशमा म चोइटा चोइटा भएर टोक्रिँदै बगिरहेकी थिएँ। घामको झेलका आँखामै छायो। बाहिर फराकिलो सडक देखेँ, तर सुनसान खाली थियो। रुखहरू घुम्दै थिए मेरो मनसँगै फनफनी। एकदमै एकान्त नितान्त सुनसानबाट कोलाहलतिर मोडिँदै थियो रेल। बेङ्गलोरको स्टेशनमा आएर रेल रोकियो। रेलबाट ओर्लियौं। जीपमा चढेर बेङ्गलोर शहरलाई एक फन्को लगाएर बिहानको 10 बजे बेङ्गलोर क्यान्सर अस्पताल आइपुग्यौं। मलाई त्यो क्यान्सर अस्पताल त मृत्युको घर जस्तै लाग्यो। मरेपछि यहीँ ल्याउँछन् होला जस्तो लाग्यो। गाडीको दैलो ड्राइभर दाईले खोलिदिए। बिरामी राख्ने स्ट्रेचर लिएर दुई तीनजना मान्छे गाडीकै पछाडि बसिरहेका रहेछन्। लोग्नेलाई त्यही स्ट्रेचरमा सुताएर हतार हतार अस्पतालभित्र लगे। म पछि पछि कुदे। बिरामी कुरुहरू होलान् सायद, या भनौ बिरामी हेर्न आएका आफन्तहरू अस्पतालभित्र र बाहिर गरिरहेका थिए। चिने जस्तो कोही थिएन, सबै हतारमा थिए। इमर्जेन्सी लेखेको कोठामा झलाङ झुलुङ गर्दै भित्र लगे। एकैछिनमा डाक्टर र नर्सहरू हतारिँदै इमर्जेन्सी कोठामा बसे। मलाई भित्र जान दिएनन्, बाहिरै रहे। गलेको मनमा आशाको एउटा पोको बोकेर एक्लै बसे। भरोसाको एउटा त्यान्द्रो बोकेर बसे। ईश्वरको नाम जपेर बसे। एक घण्टापछि बल्ल इमर्जेन्सीको दैलो खुल्यो। मेरो अनुहारमा आशा पलायो, तर डाक्टरको अनुहारमा निराशा देखिन्थ्यो। मैले डाक्टरलाई हतारमै सोधिहालेँ। डाक्टर केही बोलेनन्, भावुक देखिन्थे। फेरि सोधे, एकपछि अर्को गर्दै नर्सहरू इमर्जेन्सी कोठाबाट निस्कँदै थिए। डाक्टर बोले, तपाईँको लोग्नेलाई बचाउन सकेनौ, ढिलो ल्याउनु भयो। उनले आफ्नै भाषामा भनेका थिए, मैले आशय मात्रै बुझे। अल्छी बोलेर डाक्टर सरासर गए। म उभिएको ठाउँमै ढल्छु जस्तो भयो। केही बेरको बेहोसी अवस्थापछि कुदेर भित्र बसे। लोग्नेले मलाई हेरिरहेको जस्तै लाग्यो। आँखा खुल्लै थिए, च्याप्प अँगालो हाले। आँखाका केस्राबाट तप्तप आँसु बग्न थाले। डाको छोडेर चिच्चाए। लोग्नेको शरीरका प्रत्येक अङ्गहरू चिसो हुँदै रट्ठ पर्दै गइरहेका थिए। नाडी चल्न अघि नै बन्द भइसकेछ। उनको हात, मुख, नाक, गाला, कपाल, टाउको स्पर्श गर्दै रोइरहे। पागल झैं के कराइरहे। रुदा रुदै बेहोस भएछु। होसमा आउँदा दुइटै हातले आफ्नो कपाल लुस्दै टाउको भित्तामा ठोक्दै गर्दा अस्पतालभित्रका कुरुवाहरूले समातेर सम्झाउँदै थिए। छाती कति पिटे पत्तै पाइन, दुख्नै छोडिसकेको थियो। रात छिप्पिँदै थियो। लोग्नेको लास काखमा छ। आफू भने पूरै निराश छु। जिन्दगीमा ठूलो वज्रपात पर्यो। यसरी लडे कि उठ्नै नसक्ने गरी एक प्रकार आधा म पनि लोग्नेसँगै मरिसकेँ। बत्ती झाप्प जान्थ्यो। अरू बिरामीहरू र कुराहरू मस्त निदाइरहेका हुन्थे। म लोग्नेको लास बौरी उठ्ला कि भनेर असम्भव आशको कुहिरोभित्र हराइरहेकी थिएँ। जिन्दगीले फेरि घुमाई फिराई मसान घाटमा लगेर छोडिदियो। एउटा सपनाभित्र दौडिरहेकी थिएँ। एउटा हारेको जिन्दगी अनि कैयौं आशाहरूबीच फुटेको सपना पोल्टामा बोकी दृढ उभिएकी थिए। सासुन्जेल मायाले अगाल्थे, तर अब त्यो पनि सक्दैन। डर भन्ने कुराले छाप्प छोपिदिन्थ्यो। बिजुलीको उज्यालोमा अस्पतालको भित्तामा अनेक किसिमका आकृतिहरू नाच्दै हराउँथे। कति आकृतिहरू लोग्नेकै छाया देख्थे। उज्यालो हुँदै गर्दा मनमा डर पनि झन बढ्दै गयो। वरिपरिका बिरामी कुराहरू जरकजुरुक उठे, मेरो छेउमा आए, सम्झाउँदै थिए, तर मैले केही सुन्दिन थिएँ। म एक्लो थिएँ, बेसहारा थिएँ, भाग्यले ठगिएकी थिएँ। लगाउन त मैले उनको नामको सिन्दूर पोते लगाएकी थिएँ, तर भाग्यले त्यो खोसेर अपरिचित नौलो संसारमा लगेर हुत्ताइसकेको थियो। हुन त मृत्युलाई चाहेर पनि रोक्न सकिँदैन, यो शाश्वत सत्य हो। तर यति छिट्टै मेरो आधा प्राण दैवले चुडेर लान्छ भनेर सोचेकै थिइनँ। भन्छन् निधारमा लेखेको मात्र पाइन्छ, सायद त्यही लेखेको थियो मेरो खप्परमा। सड़कमा गाडीहरूको ट्याट्या टुटु आवाजसँगै बेङ्गलोर सहर चलमलाउन थाल्यो। घामका किरणहरूले दिनको शुरूआत गर्दै थिए, तर मेरो मनमा भने औँसीको रात थियो, सायद आइतबारको दिन हुँदो हो। अस्पताल सुनसान थियो। झाडुवालाहरू अस्पताल बाहिर झाडु लगाउँदै थिए। लास बोक्ने गाडी आएर रोकियो। ड्राइभर सरासर कोठामा आए। लोग्नेको नाम बोलाए, हर्कबहादुर दमाई। मैले हात उठाउँदै मेरो लोग्ने हो भन्ने जनाउँदिएँ। मरेको छैनन् जस्तो लाग्यो नाम सुन्दा त। अब त नाम मात्र त बाँकी रह्यो नि, त्यो पनि समयसँगै मेटिएर जान्छ। के नै पो रहेछ र मान्छेको जीवन, आगोको झिल्को जस्तै रहेछ हाम्रो माया पनि। बुझ्ने नसकिने गरी हारवार्ती उठ्यो र मलाई पनि जिउँदै लडाएर गयो। खरानी जस्तै भएँ म। अब त्यो पनि एकै पलको हावाले उडाएर लैजाओस् लैजाओस् कहिले नदेख्ने गरी। म अन्यलमा थिएँ, अन्यल यसर्थमा कि लासलाई कसरी नेपालसम्म लाने। आँखाभरि आँसु लिएर टुलाएर बसिरहेकी थिएँ। अनकन्टार कनहोर जंगलमा हराएको पशु चाहिँ महुतारिरहेको थियो मन। कोही भेटिन्छ कि भनेर आँखाहरू वरिपरि डुलाए। अह, यो बिरानो ठाउँमा कोही थिएन मेरा लागि। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश तियालीको उपन्यास छाप्रो नम्बर 55 को वाचन हो। यसको बाँकी अंश वाचन लिएर फेरि अर्को शुक्रबार हामी श्रुति सम्वेकमा आउनेछौं। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्री।